नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रीया नेपाल। आज मिति 2081 साल माघ 22 गते मंगलबार, माघ शुक्ल पक्ष सप्तमी तिथि, तदनुसार फेब्रुअरी महिनाको 4 तारीक सन् 2025, नेपाल सम्मत 1145। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। हिउँ विहीन बने हिमाल शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। सन् 2025लाई विश्व हिमाल संरक्षण वर्षका रूपमा मनाइँदैछ। नेपालमा भने वर्षको शुरूआतदेखि हिउँदे वर्षा नहुँदा हिमाल काला पहाड़मा परिणत हुन थालेका छन्। धेरै हिमालमा अहिले हिउँ विहीन जस्तै देखिन्छ। कुनै कुनै हिउँदमा वर्षा नहुनु मौसमको स्वाभाविक चक्र मानिन्छ, तर हिउँदे वर्षा नहुने निरन्तरको प्रवृत्तिले नेपालका हिमाल विस्तारै काला पहाड़मा परिणत हुने दावी विज्ञहरू गर्नुहुन्छ। विश्वमा मौसम परिवर्तनले ल्याएको जलवायु परिवर्तनको प्रभाव नेपालका हिमाल कालो भएर देखिने क्रम बढ़ेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका मौसम वैज्ञानिक डाक्टर मदन लाल श्रेष्ठले बताउनुभयो। उहाँले भन्नुभयो, लगातारका वर्षाहरूमा हिउँदे खडेरी हुनु राम्रो होइन, हिमाल कालो हुँदै जानु विस्तारै काला पत्थरका पहाड़ बन्दै जानु हो। अन्नपूर्ण हिम श्रृंखलामा पर्ने माछा पुछ्रे हिमालको कालो स्वरूप केही दिन यता लगातार तस्वीरहरूमा आइरहेको छ। यो क्रम यसै वर्षको हिउँदमा मात्र देखिएको भने होइन, हिउँदमा हिउँ टम्म भरिएर सूर्यको किरण त्यसमा पर्दा सुनौलो हुने माछा पुछ्रेको सौन्दर्यमा यस वर्ष पनि कालो पोतिए जस्तो देखिएको श्रेष्ठ बताउनुहुन्छ। केही साता अघि यस्तै गरी कालो भएको माछा पुछ्रेमा हल्का वर्षा र हिमपातले हिउँको चमक फर्किएको थियो, फेरि अहिले त्यस्तै कालो देखिएको छ। यसरी हिमाल सर्लक्कै सकिएर कालो बन्नु भनेको अब माछा पुछ्रेमा हिउँ अडिने गरी चिसो कम हुँदै गएको भन्ने देखाउने श्रेष्ठ औल्याउनुहुन्छ। उहाँका अनुसार लामो समयको ठूलो हिमपात र वर्षाले त्यो चिसो शक्ति फर्काउन सक्छ, तर सानातिना हिमपात र वर्षाले हिउँ अडिन अब कठिन हुने दावी उहाँले गर्नुभयो। हिउँ विहीन बने हिमाल, अन्नपूर्ण हिमश्रृंखलामा पर्ने माछा पुछ्रे हिमालको कालो स्वरूप केही दिन यता लगातार तस्वीरहरूमा आइरहेको छ। यो क्रम यसै वर्षको हिउँदमा मात्र देखिएको भने होइन, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गर्नुभएको 6 अध्यादेशको भविष्य राष्ट्रिय सभाको अंकगणितमा निर्भर देखिएको छ। प्रतिनिधि सभामा एमाले र कांग्रेस सत्ता गठबन्धनको पृष्ठ बहुमत भए पनि राष्ट्रिय सभामा बहुमत छैन। अध्यादेश सहित 59 सदस्य राष्ट्रिय सभामा बहुमत पुर्याउन 30 सांसदको समर्थन चाहिन्छ। राष्ट्रिय सभामा अध्यादेशको पक्षमा कांग्रेसका 16, एमालेका 10, मनोनित 2 र लोसपाका 1 गरी 29 सांसद छन्। विपक्षमा माओवादीका 17, एकीकृत समाजवादीका 8 र राष्ट्रिय जनमोर्चाका 1 गरी 26 सांसद छन्। अध्यादेशको आयु लम्बिने वा सकिने भन्नेमा 3 सीटको जनता समाजवादी पार्टी नेपाल निर्णायक देखिएको छ। संवैधानिक व्यवस्था अनुसार अध्यादेशलाई स्वीकृत गर्ने प्रस्ताव दुवै सदनमा प्रस्तुत गर्नुपर्छ। राष्ट्रिय सभा र प्रतिनिधि सभाले प्रस्ताव स्वीकृत गरेमा मात्र अध्यादेशको बाँकी प्रक्रिया अगाडि बढ्छ। दुई सदन मध्ये एउटाले अस्वीकृत गरेमा पनि अध्यादेश निष्क्रिय हुने संविधानको धारा 114 उल्लेख छ। अध्यादेश स्वीकृत भएमा सरकारलाई प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्नेछ। प्रतिस्थापन विधेयक संसद अधिवेशन शुरू भएको मितिको 60 दिनभित्र दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ, तर शुरूमै अस्वीकृत भएमा अध्यादेश स्वत निष्क्रिय हुनेछ। हिउँदे अधिवेशन यही माघ 18 शुरू भइसकेको छ। राष्ट्रिय सभामा सत्तारूढ़ अल्पमतमा अध्यादेश जोखिममा, राष्ट्रिय सभामा 59 सांसद छन्। सरकारले ल्याएको अध्यादेश स्वीकार गर्न कम्तीमा 30 सांसद आवश्यक, सत्ता पक्षसम्म सत्तापक्षसँग 29 सीट मात्रै निर्णायक उपेन्द्र यादवको जसपा नेपाल कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। अब नेपाल पछाडि पर्नुपर्ने कारण छैन, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब आर्थिक, सामाजिक र शैक्षिक हिसाबले पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताउनु भएको छ। श्री पञ्चमीका अवसरमा सोमबार फिनिक्स इन्स्पिरेशन र इम्पेरियल वर्ल्ड स्कूलद्वारा आयोजित युवा अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले विकासका पूर्वाधार बनाएर तथा आधुनिक र गुणस्तरीय शिक्षा दिएर युवालाई विश्व बजारको प्रतिस्पर्धी बनाउने संकल्प पनि गर्नुभयो। केही मान्छेहरू देश अब कसैले पनि माया नगर्ने भइसक्यो भन्दै सामाजिक सञ्जालमा कराउने र चिच्याउने गरेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, यो देशमा कुनै अवसर र सम्भावना छैन भन्ने नठान्नुहोला। विदेशमा गएर नेपाली युवाले अरूका देश आकाशन, अब हामीले आफ्नै देश बनाउन ध्यान दिनुपर्छ। प्रविधिको प्रयोग र विकासबाट नेपाल अरू मुलुकभन्दा अगाडि जान सक्ने सो अवसरमा प्रधानमन्त्री ओलीले बताउनुभयो, नेपालमा सबै खाले विकास गर्न प्रविधिको पहुँच रहेको र नेपाली युवाले देश विकासका लागि सोही माध्यमबाट धेरै कुरा गर्न सक्ने उहाँले उल्लेख गर्नुभयो। अब नेपाल पछाडि पर्नुपर्ने कारण छैन, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको हो। राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति खारेज गरेर वन मन्त्रालय अन्तर्गत बनाउने तयारी अघि बढ़ेको छ। मन्त्रालय उच्च स्रोतका अनुसार वन मन्त्री ऐन बहादुर शाही उक्त प्रस्ताव मन्त्री परिषदमा पेश गर्ने गृह कार्यमा हुनुहुन्छ। चुरे बोर्डका काम कार्यवाहीलाई लिएर एक महिना अघि वन मन्त्रालय प्रशासन महाशाखाका सहसचिव भूपाल बरालको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको थियो। समितिले चुरे बोर्ड खारेज गर्न उचित हुने सिफारिश गरेको स्रोतले जनायो, त्यसैलाई कार्यान्वयन गर्ने पहल भइरहेको हो। वन सचिव दीपक कुमार खरालले भने यसको इन्कार गर्नुभयो। चुरे बोर्डको काम कार्यवाही संरचनाका विषयमा धेरै गुनासाहरू आए, त्यसको अध्ययन गर्न कार्यदल बनाएका थियौं, त्यसले चुरेको कामलाई अझै प्रभावकारी बनाउन पर्छ भनेर प्रतिवेदन दिएको छ। उहाँ भन्नुहुन्छ, बरू बोर्डको पुनर्संरचना गर्न अध्ययन समितिले सिफारिश गरेको छ। स्रोतका अनुसार वन मन्त्रीलाई नयाँ बन्ने संरचनाको अध्यक्ष बनाउने प्रस्ताव गरिएको छ। सचिव खरालले बोर्डलाई संघीय संरचना अनुसार स्थानीय तह र प्रदेशसँग जोडेर अघि बढ़ाउन अध्ययन प्रतिवेदनले सिफारिश गरेको जानकारी दिनुभयो। के चुरे बोर्ड खारेज हुँदैछ, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा प्रकाशित गरेको छ। आफै दुखी रहेको वीरको दन्त चिकित्सा, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालको डेन्टल सेवा अरू अस्पतालहरूको तुलनामा विभिन्न खालका आधुनिक उपचार दिन सक्ने विभाग हो, तर यो विभागबाट दिने गरिएका केही नियमित सेवामा बिरामीले पालो पाउन समेत महिनौ कुर्नुपर्ने स्थिति छ। उपचारका लागि त्यहाँ पुग्नेहरूले नियमित सेवा समयमै पाउन नसकेको भन्दै गुनासो गर्ने गरेका छन्। नक्कली दाँत राख्ने, किराले खाएको दाँतमा सिमेन्ट भर्ने र दाँतको जरा भर्ने लगायत विभिन्न सेवामा बिरामीले पालो पाउन छ महिनासम्म कुर्नुपर्ने अवस्था रहेको देखिएको छ। अस्पतालमा यो समस्या लामो समयदेखिको हो। समयमै पालो नपाएपछि बिरामी कि निजीमा जाने कि रोग पालेर जटिल समस्या झेल्न बाध्य हुन्छन्। डेन्टल विभागका अनुसार छ महिना पालो कुर्नुपर्ने समस्या रहे पनि आकस्मिक रूपमै उपचार गर्नुपर्ने अर्थात दाँत दुखेका र दाँत निकाल्नुपर्ने बिरामीलाई भने उही दिन सेवा दिने गरिएको छ, तर अरूको हकमा चाहेर पनि छिटो सेवा दिने स्थिति नरहेको डेन्टल विभागका प्रमुख प्रमोद कोइरालाले स्वीकार गर्नुभयो। आफै दुखी रहेको वीरको दन्त चिकित्सा शीर्षकमा नागरिक दैनिकले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। सड़कमै पुर्यायो स्वर्ण लक्ष्मीले गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। काठमाण्डु महानगरपालिका वडा नम्बर 6 बौद्ध बस्ने जसमा न्यौपानेले कोविड 19 महामारीका बेला घर खर्च र पसल चलाउन स्वर्णलक्ष्मी बहुद्देश्यीय सहकारी संस्था लिमिटेडलाई रकम जम्मा गर्न शुरू गर्नुभयो। धादिङबाट काठमाडौँ आएर व्यापार व्यवसाय थाल्नु भएकी न्यौपानेलाई सहकारीमा बचत गर्दा भइपरि आउने संकट टर्छ भन्ने लाग्यो। आर्थिक समस्या पर्दा सहकारीमा जम्मा गरेको रकमले आमा पति दुई छोरा छोरीका लागि खर्च गर्न सहजै थियो। तर बचत रकम बढ़दै जाँदा सहकारीमा समस्या भएको गाईगुई चल्न थाल्यो। उहाँले भन्नुभयो, हो रहेछ, एकाएक स्वर्णलक्ष्मी बहुद्देश्य सहकारी संस्थाको आर्थिक कारोबार धराशायी भएको कुरा आयो। हामी जस्ता थोरै थोरै पैसा जम्मा गर्नेलाई ठूलै वित्यासाई लाग्यो। उहाँसँग स्वर्णलक्ष्मी बहुद्देश्य सहकारीमा 8,30,000 रूपियाँ जम्मा गरेको बचत खाता र भाउचर छ, तर पैसा कहिले फिर्ता हुन्छ भन्ने टुंगो छैन। उहाँले भन्नुभयो, अहिले उपचार गर्न पनि ऋण खोज्नुपर्ने बाध्यता छ। पसल चलाउँदाको ऋण र ब्याज बढ़ेको बढ़ेछ, तर बचत फिर्ता हुने नहुने केही थाहा छैन। न्यौपाने मात्र होइन, स्वर्णलक्ष्मी उद्देश्य सहकारी संस्थाकै बचतकर्ता लक्ष्मी परियार पनि आर्थिक संकटले घेरिनु भएको छ। उहाँले हेटोडामा भएको जग्गा बेचेर ल्याएको र आफ्नो परिवारका सदस्यको जागिरबाट आउने तलबसहित 91,00,000 रूपियाँ स्वर्ण लक्ष्मी बहुद्देश्य सहकारीमा जम्मा गरेको बचत खाता र भाउचर छ। उहाँले भन्नुभयो, सहकारीको खातामा पैसा जम्मा गरेको प्रमाण छ, तर पैसा आएको छैन, आउने टुंगो पनि छैन, सड़कमै पुर्यायो स्वर्ण लक्ष्मीले, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रसंग छापेको हो। तपाईं तिबेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट। नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। फ्लाइओभर निर्माण अड्केको अड्के, आयोजना प्रमुख तर्केको तर्के, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा प्रकाशित गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सड़क विभागका जिम्मेवार व्यक्तिहरूको हेलचेक र्याली, ललितपुरको ग्वारखोमा निर्माणाधीन फ्लाइओभर तोकिएको समयमा सम्पन्न हुन नसक्दा सर्वसाधारणले शास्ति बिहोर्दै आएका छन्। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण थालिएको फ्लाइओभरको काम अझै सकिएको छैन। दुई वर्षभित्र बनाइसक्ने गरी 2078 सालमा सड़क विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ईपीसी मोडलमा टेण्डर गरेको थियो। टेण्डर प्रक्रियाबाट आंशिक समानान्तर रेलिगेर जेवीसँग 2078 फागुनमा ठेक्का सम्झौता भएको थियो। सम्झौता गर्ने बेलामा फ्लाइओभर आयोजना प्रमुखमा निर्देशक प्रभात कुमार झा हुनुहुन्थ्यो। टेण्डर प्रक्रियाबाट आशिष समानान्तर रेलिगेर जेवीसँग 2078 फागुनमा ठेक्का सम्झौता भएको थियो। सम्झौता गर्ने बेलामा फ्लाइओभर आयोजना प्रमुखमा निर्देशक प्रभात कुमार झा हुनुहुन्थ्यो, तर पछि उक्त आयोजना प्रमुखबाट झा हट्नुभयो। त्यसपछि कैलाश कुमार श्रेष्ठ, नवीन मान श्रेष्ठ, अजय मूल, नरेश मान साक्य उक्त आयोजनाको प्रमुख बन्नुभयो। तर आश्चर्यजनक कुरा त के छ भने अहिले फेरि उहाँ झा आयोजना प्रमुख हुनुहुन्छ। पछिल्लो पटक झा आयोजना प्रमुख बनेर आएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सड़क विभागका कर्मचारीहरू आश्चर्यमा परेका छन्। कुनै न कुनै स्वार्थ भएपछि ठूलै कसरतमा झाजी त्यहाँ फेरि आयोजना प्रमुख बनेर जानुभयो। फ्लाइओभर निर्माण अड्केको अड्के, आयोजना प्रमुख तर्केको तर्के, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको हो। ट्रम्पको आर्थिक नीतिले व्यापार युद्धको खतरा, नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै क्यानाडा, मेक्सिको र चीनबाट अमेरिका भित्रिने सामानहरूमा कर लगाउने घोषणा गरेसँगै विश्व अर्थतन्त्रमा तरंग ल्याएको छ। अमेरिकाका निकटतम व्यापारिक साझेदारहरूसँग व्यापार युद्धको खतरा बढ़ाएको विश्लेषण गर्न थालिएको छ। यसबाट सवारी साधन समेत लिएर फलफूलसम्म सबै चीजको मूल्य वृद्धि गर्न सक्ने सम्भावना रहेको छ। भएको छ। करबाट मुक्त रहेका एकमात्र क्यानाडाका ऊर्जा उत्पादनहरू हुन् जसमा 10% कम दर तोकिएको छ। अधिकारीहरूका अनुसार यस कदमले तेलको मूल्यमा पर्ने अवरोध कम गर्न मदत गर्नेछ। अर्थशास्त्रीहरूले यी करले उपभोक्ताले भुक्तानी गर्ने मूल्य वृद्धि गर्ने बताउँदै आएका छन्। कर व्यवसायहरूले अमेरिकाभित्र सामान ल्याउँदा तिर्नुपर्ने कर जस्तै हुन्। घर निर्माण कम्पनीदेखि लिएर मादक पदार्थ उत्पादकहरूसम्मका व्यवसायहरूले करको नकारात्मक प्रभावबारे चेतावनी दिएका छन्। ट्रम्पको आर्थिक नीतिले व्यापार युद्धको खतरा, यी हुन् विश्व अर्थतन्त्रमा पर्ने असर, नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको हो। भारत तथा तेस्रो मुलुकबाट आयात हुने अधिकांश खाद्य वस्तु प्लान्ट क्वारेन्टाइन परीक्षणका भरमा मात्र भित्रिने गरेका छन्। विदेशबाट आयात हुने चामल, दाल, गहुँ, गेडागुड़ी, मकै, तोरी जस्ता खाद्यान्नको गुणस्तर जाँच खाद्य आयात निर्यात गुण प्रमाणीकरण कार्यालयले गर्नुपर्नेमा प्लान्ट क्वारेन्टाइनले गरेको भरमा भित्रिने गरेको हो। प्लान्ट क्वारेन्टाइनले खाद्य वस्तुमा रोग र किरा लागे नलागेको मात्र परीक्षण गर्छ। खाद्य वस्तु उपभोग गर्न योग्य भए नभएको सम्पूर्ण परीक्षण गर्न सक्दैन। त्यसैले नेपाल भित्रिने अधिकांश खाद्य वस्तुको गुणस्तर भगवान भरोसामा छ। मुलुकका करिब आधा दर्जन भन्सार नाका मध्ये नेपालगंज, धनगढ़ी र कपिल वस्तु भन्सार कार्यालयले आयातित खाद्यान्नको परीक्षण प्लान्ट क्वारेन्टाइनसँगै खाद्य आयात निर्यात गुण प्रमाणीकरण कार्यालयबाट गराउँदै आएका छन्। यसबाहेक भैरहवा, वीरगंज, विराटनगर, काकड़भिट्टा लगायत अन्य सबै नाफा मार्फत आयात हुने खाद्यान्न प्लान्ट क्वारेन्टाइनको जाँचका भरमा मात्र आउने गरेको छ। यी भन्सार कार्यालयले खाद्यान्नको गुणस्तर जाँच गर्न खाद्य प्रमाणीकरण कार्यालयमा पठाउने गरेका छैनन्। प्लान्ट क्वारेन्टाइनको भरमा खाद्यान्न आयात कारोबार दैनिकले अग्रपृष्ठमा छापेको हो। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका दुईको लिपिङको जंगलमा लागेको आगो निभाइएको छ। गत शुक्रबारदेखि लिपिङको जंगलमा ठूलो आगलागी भएको थियो। आगो निभाउन आइतबार बिहानबाट सिमरिक अर्को हेलिकप्टर परिचालन गरिएको थियो। नेपालमा सिमरिक हेलिकप्टरसँग मात्रै भएको बम्बी बकेटको सहयोगले आगो निभाइएको हो। आगो निभाउन सिमरिक हेलिकप्टरका क्याप्टन सिद्धार्थ जंगुरूङ र कप्तान हरेराम थापाको नेतृत्वमा एक टोली खटाइएको थियो। हेलिकप्टरले स्थानीय प्रहरी र भोटेकोशी गाउँपालिकासँगको समन्वयमा आगो नियन्त्रण गरेको हो। आइतबारबाट हालसम्म 1,00,000 लिटर पानी खनाइएको सिमरिकले जनाएको छ। सिमरिकको बम्बी बकेटले सड़क नपुगेको, दमकल जान नसक्ने साँघुरा गल्ली तथा उच्च पहाड़ी भेगमा आगो नियन्त्रण गरिरहेको छ। लिपिङ जंगलको आगो सिमरिकको हेलिकप्टरद्वारा निभाइयो। अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा छापेको हो। रेलवेको 1800 बिघा जमीन बेवारिसे कारोबार दैनिकले भित्री पृष्ठमा छापेको खबरको शीर्षक हो। भारतको रक्सोलबाट बाराको अम्लेखगंजसम्म सञ्चालन भएको नेपाल रेलवेको 1,749 बिघा जमीन तथा भौतिक संरचनाहरू 70 वर्षदेखि व्यवारिसी अवस्थामा रहेका छन्। अरबौं रूपियाँ पर्ने बारा पर्सा र भारतको रक्सोलसम्म सञ्चालन भएको रेलवेको बहुमूल्य सम्पत्ति जोगाउन सरकार उदासीन बनेपछि 7 दशकदेखि परियोजनाको सबै संरचना व्यवारिसी बनेको हो। विक्रम सम्मत 1986 2021 सालसम्म भारतको रक्सौलदेखि वीरगंज, परवानीपुर, जितपुर, सिमरा आधाभार हुँदै अम्लेखगंजसम्म 39 किलोमिटर नेपाल गवर्नमेन्ट रेलवेको रेल सञ्चालन भएको थियो। 2022 सालमा त्रिभुवन राजपथको सञ्चालनसँगै बन्द उक्त रेलको सञ्चालन बन्द भएको थियो। रेलवे सेवा बन्द भएपछि सरकारले संरक्षणमा चासो नराख्दा रेलवेको जमीन, ट्र्याक, यार्ड, स्टेशन, कार्यालय लगायत सबै संरचना क्रमशः अतिक्रमण मा परेर अलपत्र परेका हुन्। रेलवेको 1800 बिघा जमीन बेवारिसे कारोबार दैनिकले भित्री पृष्ठमा छापेको छ। गण्डकीमा 4 अर्ब भन्दा बढ़ीको सुन्तला उत्पादन नागरिक दैनिकले भित्री पृष्ठमा प्रकाशित गरेको छ। गण्डकी प्रदेशमा यस वर्ष 4,17,27,00,000 रूपियाँ बराबरको सुन्तला उत्पादन भएको छ। कृषि विकास निर्देशनालयको प्रारम्भिक आँकड़ा अनुसार 66,578 मेट्रिक टन सुन्तला उत्पादन भएको हो। प्रदेशका 9 जिल्लामा 5,703 हेक्टरमा सुन्तला उत्पादन भएको निर्देशनालयका कृषि अर्थविज्ञ मनोज पौडेलले जानकारी दिनुभयो। किसानले पाउने प्रति किलो सुन्तलाको औसत मूल्यका आधारमा यो वर्ष 4 अर्ब भन्दा बढ़ीको सुन्तला उत्पादन भएको छ। वहाँले भन्नुभयो, सबैभन्दा बढ़ी स्याङ्जामा 1,71,63,90,000 रूपियाँ बराबरको सुन्तला फलेको छ। कृषि अर्थविज्ञ पौडेलका अनुसार तनहुँमा 64,20,00,000, गोर्खामा 40,00,00,000, पर्वतमा 38,00,00,000, 36,00,00,000, म्याग्दीमा 34,00,21,00,000, बागलुङमा 26,46,00,000, कास्कीमा 25,96,00,000, नवलपुरमा 13,39,00,000 र लमजुङमा 3,00,00,000 रूपियाँ बराबरको सुन्तला उत्पादन भएको हो। यो खबर नागरिक दैनिकले भित्री पृष्ठमा प्रकाशित गरेको छ। पाल्पाको निस्ती गाउँपालिका 5 गल्धाका किसानले उत्पादन गरेको अदुवा र सिमी युरोपका बजारमा निकासी भएको छ। 2 वर्ष अघिदेखि अदुवाको सुकेका चाना निकासी हुँदै आएको छ। यस वर्ष काँचो अदुवा समेत निकासी भएको हो। यस वर्ष थप अदुवाको चाना र सेतो सिमी निकासीको तयारी छ। अर्ग्यानिक प्रमाणित भएको काँचो अदुवा 9,800 केजी युरोप निकासी भएको छ। आफूहरूको लक्ष्य भने 20,000 केजी काँचो अदुवा पठाउने रहेको गल्धा ढुङ्गाना बेसी स्थित गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक अममाया मसराङ्गीले बताउनुभयो। हामीले जसका लागि लगाइएको बोसी अदुवा राम्रो नफलेका कारण लक्ष्य अनुसार पठाउन सकिएन। उहाँले भन्नुभयो, अब अदुवाको चाना बनाउन शुरू गरेका छौं। माग अनुसारको चाना पठाउन सकिन्छ भन्ने लागेको छ। युरोपका भान्सामा निस्तीको अदुवा र सिमी, यो खबर कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको हो। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू, आज सबैजसो पत्र पत्रिकाले फरक फरक शीर्षकमा सम्पादकीय छापेका छन्। नागरिक दैनिकको सम्पादकीय यतिखेर लिँदैछौ, विषाक्त वायु घट्दो आयु शीर्षकमा नागरिक दैनिकले सम्पादकीय छापेको छ। वायु प्रदूषण प्रत्येक दिन बढ़दो छ, अझ विशेष गरी विकसित देशले यसलाई विभिन्न उपायद्वारा नियन्त्रण गरे पनि नेपाल जस्ता गरीब मुलुकले यसको असर सामना गर्नुको विकल्प छैन। जसले रोग व्याधिलाई प्रत्येक दिन बढ़ावा दिएको छ भने यही कारण मानिसको आयु समेत छोटिरहेको छ। यसरी हेर्दा विकसित मुलुकहरू वायु प्रदूषणको चर्को मारमा परेका देखिन्छन्। नेपालको सन्दर्भमा वायु प्रदूषण दिउँसोका तुलनामा बिहान बढ़ी देखिन थालेको छ। स्वस्थ जीवनको सामना गर्दै बिहानी दौड़ हिँडाईका लागि निक्लने, शिक्षालय जाने तथा दूध तरकारी लगायत उत्पादन बेच्न निस्कनेहरू यस्तो अवस्थाबाट बढ़ी प्रभावित भइरहेका छन्। जनस्वास्थ्यका हिसाबले अत्यन्त हानिकारक वायु प्रदूषण यसरी बढ़नु र अझ त्यो पनि बिहानको समयमा धेरै देखिनु चिन्ताको विषय बनेको छ। हाम्रा लागि स्वच्छ प्राण वायुको प्राप्ति अब निकै टाढाको विषय बनिसकेको छ। त्यसैले पनि यस्तो गम्भीर परिस्थितिबारे सोच्नै पर्ने अवस्था आइसकेको छ। विषाक्त वायु घट्दो आयु नागरिक दैनिकले सम्पादकीय बनाएको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।